मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये तो हुन बाबे की बाजारे सचार जीवन होने ने हुन स्वगाम जाना लाई स्वगाम जाना
प्रिय श्रोता मित्रहरू, उही दयालु प्रभु येशूको मधुर नाममा तपाईँ सबैलाई नमस्कार। आशा गर्दछु तपाईँ सबै उही दयालु प्रभुको अनुग्रहमा आनन्द कुशल जीवन बिताइरहनु भएको छ। हामी तपाईँहरूको निम्ति लगातार प्रार्थनामा उठाइरहेका छौँ, विशेष गरेर तपाईँ जसले हामीलाई आफ्ना प्रार्थनाका विषयहरू पत्रमा लेखी पठाउनु भएको छ। हामी सधैँ शनिबार र आइतबार छोडेर तपाईँहरूको निम्ति प्रार्थना गरिरहेका छौँ। यो आशा र विश्वास गर्दै कि प्रभुले निश्चय नै तपाईँहरूको प्रार्थना सुन्नुहुनेछ र उत्तर दिनुहुनेछ, किनकि हाम्रो प्रभु जसलाई हामी सेवा गर्छौँ, जसलाई हामी विश्वास गर्छौँ, उहाँ आँखा भएको अन्धो, कान भएको बहिरो प्रभु हुनुहुन्न, तर उहाँ मृत्युबाट विजयी हुने पुनरुत्थित अनि सामर्थ्य जीवित प्रभु हुनुहुन्छ, जो यस घडी तपाईँ र मेरो निम्ति स्वर्गमा परमेश्वर पितासँग दिनहुँ अन्तर्भिन्ती गरिरहनु भएको छ। त्यसकारण प्रिय मित्रहरू, यदि तपाईँहरू दुःखमा हुनुहुन्छ या निराशमा हुनुहुन्छ या कुनै आँसुका घडीहरूमा हुनुहुन्छ भने तपाईँहरू कहिले पनि निराश नहुनुहोस्, हतोत्साह नहुनुहोस्, आफ्नो आत्मा नगुमाउनुहोस्, आफ्नो साहस नगुमाउनुहोस्। यो जान्दै कि तपाईँको प्रभु जो तपाईँलाई अति नै प्रेम गर्नुहुन्छ, वास्ता गर्नुहुन्छ, ख्याल गर्नुहुन्छ, उहाँ तपाईँको निम्ति सधैँ नै सहायताको लागि उपलब्ध हुनुहुन्छ। उहाँले तपाईँको समस्यालाई, तपाईँका हरेक कठिनाइहरूलाई हल गरिदिनुहुन्छ। आज हजारौँ मानिसहरूले यो वास्तविकता आफ्नो जीवनमा, आफ्नो पारिवारिक जीवनमा, आफ्नो व्यक्तिगत जीवनमा, आफ्नो व्यवसायका जीवनहरूमा अनुभव गरेका छन्। अनि आज उही प्रभु तपाईँको जीवनमा पनि अद्भुत कार्य गर्न तयारी हुनुहुन्छ। यदि तपाईँ विश्वास सहित उहाँमा भरोसा राखेर आफ्नो अन्तर्विन्तीहरू सधैँ नै लानुहुन्छ भने, अमित्र परमेश्वरको वचन अध्ययनको क्रममा यी दिनहरूमा हामी पुरानो नियमको लेवीको पुस्तकबाट वचन अध्ययन गरिरहेका छौँ। आज हामी वचन अध्ययनको क्रममा लेवी 20 अध्यायबाट गर्न गइरहेका छौँ। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौँ आज्ञाहरूको तोड्ने कामको लागि दण्ड। डाक्टर एन्ड्रयू बर्नार आफ्नो लेवीको पुस्तकको टिप्पणीमा भन्छन्, पूर्व बासिन्दाहरूको पापहरूको विरुद्धमा चेतावनीहरू, अर्को शब्दमा यिनीहरू कनानीहरूका पापहरू थिए। यहाँ यो प्रकट हुन्छ कि कुनै पनि 10 आज्ञाहरूको तोड्ने कामको लागि मृत्युदण्डको माग गरिएको थियो। खालि केही मात्र उदाहरणको रूपमा दिएको छ, उदाहरणको लागि हत्या यो अध्यायमा सूचित गरिएको छैन, तर हामी जहाँ पनि यसको लागि मृत्युदण्डको बारेमा सिक्छौँ। यही नै कारण मैले यस निष्कर्ष झिकेको छु कि 10 आज्ञाहरूको कुनै पनि आज्ञा तोड्ने कामको लागि दण्ड मृत्यु थियो। परमेश्वरले मृत्युदण्डको स्थापित गर्नुभयो, उहाँ न्यायी र धर्मी हुनुहुन्छ। अपराधको दण्ड मानिसको नैतिक भलाइको लागि हो। अपराधको दण्ड अपराधको रोक्नु थियो। यसले अपराध दरको कम गराउँदछ। त सबभन्दा पहिले हामी देख्नेछौँ आफ्नो बच्चाहरूलाई मलेखलाई चढाउने कामको लागि मृत्युदण्ड। आउनुहोस् लेवी 20 अध्यायको 1 पद हेर्दै अगाडि बढौँ। यहाँ यस प्रकार लेखिएको छ, परमप्रभुले मूसालाई भन्नुभयो, परमेश्वर अहिले मूसासँग बोलिरहनु भएको छ, हारुन वा इसरायलीहरूसँग होइन, उहाँ व्यवस्था दिनेवालासँग यहाँ बोलिरहनु भएको छ, किनभने यो दण्ड सम्बन्धी नियम कानुन हो। पाउल भन्छन् कि हामी माथि शासन गर्ने अधिकारीहरूले आफ्नो तरवार व्यर्थमा भिड्दैनन्। रोमी 13 अनुसार तिनीहरूले यसको प्रयोग गर्छन्। आगे पद 2 भनिएको छ, इसरायलहरूलाई भन्, इसरायलहरू अथवा तिनीहरूसित बास गर्ने परदेशीहरू जसले आफ्नो बालक मोलेकलाई चढाउँछ त्यो मारिनै पर्छ, मानिसहरूले त्यसलाई ढुङ्गाले हानुन्। मोलेकको पूजा हिंसक, सैतानिक, क्रूर र निर्दयी थियो। बच्चाहरूलाई मोलेकको मूर्तिमा बलिदानको रूपमा चढाइँदा थिए, जुन आगोमा पोलेर रातो गरी जलाइँदा थियो। इतिहासकारहरूको भनाइअनुसार मूर्तिहरूको पाखुराहरू त्यस मोलेक मूर्तिहरूको पाखुराहरू वा हातहरू फैलाएको हुन्थे र बच्चालाई आगोले भरिएको मुख आ गरेको वा मुख बाहेको धुलोमा वा प्वालमा फालिन्थे। यो पूर्ण रूपमा सैतानिक थियो। ओ, यो कस्तो भिन्नता कि येशु आफ्ना हातहरू बालकहरूलाई ग्रहण गर्न फैलाउनुहुन्छ। मत्ती 19 अध्यायको 14 पदमा भनिएको छ, तर येशुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउनलाई नरोक, किनभने स्वर्गीयका राज्य यस्तैहरूको हो। अहिले आफ्नो बच्चाहरूलाई मोलेकको मूर्तिमा चढाउने अपराधको लागि दण्ड पत्थरले प्रहार गरेर मार्नु थियो, र यस नियमले निर्दोष बालकहरूलाई जोगाउँथ्यो, सुरक्षा गर्दथ्यो। पत्तिनमा भनिएको छ, त्यसले आफ्नो बालक मोलेकलाई चढाउँदा मेरो व्यवस्था र पवित्र नाउँलाई अपवित्र गर्नेछ, यसकारण त्यसको विरोध गरेर म त्यसलाई नाश पार्नेछु। यो सम्भवत अति नै कठोर भाषा हो। के यो क्षमा हुन नसक्ने पाप थियो? मलाई थाहा छैन, तर हरेक शब्द भयंकर भर्त्सना हो। यो पाप परमेश्वरको विरुद्ध थियो। यसले उहाँको वासस्थानलाई र उहाँको पवित्र नाउँलाई अपवित्र बनाउँछ। इजिकेल 23 अध्यायको 37 पददेखि 39 पदमा हामी यो कुरा थाहा पाउँछौँ कि इसरायलका सन्तानहरूले यही नै गरे, अनि यो एउटा कारण थियो कि परमेश्वरको दण्ड तिनीहरूमाथि आयो। आगे लेवी 20 अध्यायको 4-5 पदमा भनिएको छ, औ त्यसले आफ्नो बालक मोलेकलाई चढाउँदा देशका मानिसहरूले त्यसलाई मानिसलाई नमारेर नदेखेको जस्तो गर्यो भने त्यस मानिस, त्यसको परिवार, त्यसका अन्य अनुचरहरू कसैलाई पनि म छोड्ने छैन, र कुनै स्त्री बेस्या भएर परपुरुषसँग गए झैँ मलाई छोडेर मोलेक पछि लाग्ने यी मानिसहरूलाई म नाश गर्नेछु। जब कुनै व्यक्तिले आफ्नो बच्चालाई मोलेकलाई चढाइरहेको छ र त्यो छिमेकीले देखे तर चुप्प लागिरहे भने तिनी पनि त्यस अपराधमा सहभागी छन् र तिनलाई पनि परमेश्वर यो कठोर सजाय दिनेछु भनी भन्नुहुन्छ, किनकि तिनले नबताएको कारणले गर्दाखेरि तिनी पनि त्यस व्यक्ति जसले आफ्नो बच्चालाई मोलेकमा चढाए त्यसको पापमा दोषी छन्, सहभागी छन्। आगे पदछमा भनिएको छ। जुन मानिस झाँक्री बोक्सी र जादु मन्त्र गर्नेतिर लाग्छ त्यसलाई म छोड्ने छैन, तर म त्यसलाई नाश गर्नेछु। यो त्यस बेला कनानीहरूको अर्को अभ्यास थियो जो त्यस कनान मुलुकमा अगाडिका बासिन्दाहरू थिए। यो झुटो धर्म थियो र निश्चय नै सैतानिक थियो। कसैले यो भनी विरोध जनाउला, यदि यो वास्तविक कुरा नभए अलौकिक शक्तिको अभाव हुनुपर्ने वा कसरी अलौकिक शक्तिहरू प्रदर्शन हुँदछन्? निश्चय नै यो कुरा हामी जानौँ कि शैतान पूजामा अलौकिक शक्तिको प्रदर्शन भयो र हुँदछ र हुनेछ पनि। प्रभु येशु स्वयंले चेतावनी दिनुभयो कि अन्त्यमा ख्रिस्ट विरोधी प्रकट हुनेछ र जसले आश्चर्य कर्महरू गर्नेछ, यदि सम्भव भए त्यसले चुनिएकाहरूलाई पनि धोका दिनेछ। शैतान झुट हो र झुटको पिता। परमेश्वर भन्नुहुन्छ, जुन मानिस झाँक्री बोक्सी र जादु मन्त्र गर्नेतिर लाग्छ त्यसलाई म छोड्ने छैन, तर म त्यसलाई नाश गर्नेछु। लेबी 20:27 भन्छ, कुनै पुरुष वा स्त्रीले झाँक्री बोक्सी वा जादु मन्त्रको काम गर्यो भने त्यसलाई पनि मार्नै पर्छ, तिनीहरूलाई ढुङ्गाले हानेर मार्नु, तिनीहरूको अपराध तिनीहरूकै शिरमा परोस्। मैले यो पद यस खण्डमा यस कारणले ल्याएको छु किनभने यसले पनि शैतानिक अन्धविश्वाससँग व्यवहार गर्दछ। शैतानद्वाराको जकडाई वास्तविक हो र यो सबै युगमा अस्तित्वमा रहेको छ। आधुनिक युगमा धेरै झुटा शिक्षा ती व्यक्तिहरूद्वारा विकास गरिएका हुन् जो शैतानिक अधिकारमुनि छन्। यो सबै शैतानको काम हो। कोही व्यक्तिहरू अचम्भित हुन्छन् यो देखेर कि शैतान पूजा गर्नेहरूसँग शक्ति छ। निश्चय नै शैतानसँग शक्ति छ, तर यो कुरा याद राखौँ, येशूको शक्तिको अगाडि त्यो केही पनि होइन। पद 7-8 भनिएको छ, यसकारण यी सबैबाट तिमीहरू चाहिँ अलग भएर पवित्र हौ, किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरूले मेरा विधिहरू पालन गर, तिमीहरूलाई पवित्र तुल्याउने परमप्रभु म नै हुँ। परमेश्वर भन्नुहुन्छ, यस्ता कुप्रथा अन्धविश्वास शैतानिक अभ्यासहरूद्वारा तिमीहरू नफस्छ वा यस्ता कामहरूबाट तिमीहरू अलग बस्छ। म तिमीहरू हरेकले यस्ता कुराहरूबाट अलग भएको म चाहन्छु। तिमीहरू पवित्र भएको म चाहन्छु। तिमीहरूले मलाई मात्र आराधना गरेको म चाहन्छु। आगे पद 9 भनिएको छ, जसले आफ्ना आमा बाबुलाई सराप्छ त्यो मारिनै पर्छ। आफ्ना आमा बाबुलाई सरापेको कारण त्यसको अपराध त्यसकै शिरमा पर्छ। 10 आज्ञाहरूको 5 आज्ञा कम महत्वको कमसल रूपमा विचार गरिँदैनथ्यो। 19:3 इसरायलीहरूलाई आफ्ना आमा बुबाहरूको भय राख्न आदेश दिएका थिए। अहिले आमा बुबालाई श्राप दिने कामको लागि मृत्युदण्ड लागू गरिएको छ। रोमी 1:31 पाउलले यसको बारेमा बोलेका छन्, स्वाभाविक प्रेम रहित। अनि हामीलाई 2 तिमोथी 3:2-3 भनिएको छ कि आखिरी दिनहरूमा बाल बच्चाहरू आमा बुबाप्रति अनज्ञाकारी हुनेछन् र मानिसहरू स्वाभाविक प्रेम रहित हुनेछन्। यसले भूतकालको अन्य जातिको चरित्र चित्रण गर्दछ र आखिरी दिनको पनि चरित्र चित्रण गर्नेछ। यहाँ दिएको दण्ड कठोर छ। हामीले यो कुराको पनि उल्लेख गर्नुपर्छ कि परमेश्वरले यस सम्बन्धमा अनुग्रह र कृपा दिनछ। प्रभु येशूले उडौ पुत्रको दृष्टान्त बताउनुभयो, जो घरमा फर्की आए र पिताले उसलाई ग्रहण गरेथे। यो अनुग्रह हो। पहिलो युहन्ना एक अध्यायको नौ पदले भन्छ, यदि हामीले आफ्ना पापहरूको स्वीकार गर्छौँ भने उहाँ हाम्रा पापहरूको क्षमा दिन र हाम्रा पाप अधर्महरूबाट शुद्ध राख्न विश्वासयोग्य र धर्मी हुनुहुन्छ। यसपछि हामी देख्छौँ व्यभिचार गर्नेहरूको लागि दण्ड। पद दसदेखि सोह्रमा भनिएको छ, यदि कसैले अर्काकी स्वास्नीसित व्यभिचार गर्यो भने व्यभिचारी र व्यभिचारिणी दुवैलाई मार्नै पर्छ। आफ्नो बाबुकी स्वास्नीसित सहवास गर्नेले आफ्नो बाबुको बदनामी गरेको हो, ती दुवैलाई मार्नै पर्छ। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्। कुनै मान्छेले आफ्नो बुहारीसित सहवास गर्यो भने ती दुवैलाई मार्नै पर्छ। यो दुराचरण हो। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्। कुनै मान्छेले स्त्रीसँग सहवास गरे झैँ पुरुषसित गर्यो भने त्यो घृणित काम हो, तिनीहरूलाई मार्नै पर्छ। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्। कुनै मान्छेले आमा र छोरी दुवैलाई राख्यो भने त्यो दुष्कर्म हो, त्यसलाई ती दुवैसँग जलाइदिनु र तिमीहरूका बीचमा यस्तो दुष्कर्म नहोस्। कसैले पशुसित सम्भोग गर्यो भने त्यसलाई जीवित राख्नु हुँदैन र त्यस पशुलाई पनि मारिदिनु। यदि कुनै स्त्री पशु सम्भोगमा फेला परि भने त्यो स्त्री र पशु दुवैलाई मार्नै पर्छ, तिनीहरूका अपराध तिनीहरूकै शिरमाथि परोस्। यी पुरै खण्डमा बोल्न नसकिने कुराहरू उल्लेख छन्। यहाँ अविश्वासीहरूका पापहरू पनि छन्। कुनै पनि प्रकारको व्यभिचारको दण्ड यहाँ मृत्युदण्ड थियो। यौन कामवासनाको पापहरूले प्राय अति नै शक्तिशाली साम्राज्यहरूको पतन गरायो। मैले यो भन्नै पर्छ कि यौन क्रिया वा काम बासना र रक्सी नै दुई कारणहरू थिए बाबेल, मिश्र, रोम र फ्रान्सको पतन। मित्र, यिनै पापहरूले सदोम र गमोरामा आगो र गन्धक खसालेको थियो। रोमी एक अध्यायको 24 पददेखि 28 पद अनुसार यिनै पापहरू थिए जुनले परमेश्वरलाई मानिसहरूलाई त्याग्न बाध्य गरायो। यी डरलाग्दा भयानक पापहरूको अनैतिकता र दण्डको उग्रताको बीचमा पनि उद्धारकर्ता कुनैलाई पनि क्षमा दिन तयारी हुनुहुन्छ जो उहाँ कहाँ आउँछन् र उहाँको बलिदानको मृत्युले तपाईँको मृत्युको प्रायश्चित गर्दछ। यदि तपाईँ उहाँ कहाँ क्षमाको लागि आउनु हुनेछ भने अनि हामी अघि देख्छौँ त्यहाँ केही निश्चित बाधाहरू छन् जुनले कम दण्डको माग गर्दछ। पद 17-21 भनिएको छ, कसैले आफ्नी बहिनी अर्थात् आफ्ना बाबु वा आमा पट्टिकी छोरी लिएर एक अर्काको नग्नता हेर्यो भने त्यो लाजमर्दो कुरा हो, ती दुवैलाई आफ्ना मानिसहरूका बीचबाट बहिष्कार गरिदिनु। त्यसले आफ्नै बहिनीको नग्नता उघार्यो, त्यसले आफ्नो अपराध भोगोस्। रसवालाको समयमा कुनै मानिसले स्त्रीसित सहवास गर्यो भने ती दुवैलाई मानिसहरूका बीचबाट बहिष्कार गर्नु, किनभने त्यस पुरुषले स्त्रीको रगतको मूल देख्यो र स्त्रीले चाहिँ आफ्नो रगतको मूल देखायो। तैँले आफ्नो बाबु कि आमा कि दिदी बहिनीको नग्नता नउघार, कारण त्यो तेरो नजिकको साइनो हो। तिनीहरूले आफ्नो अपराध भोग्नेछन्। कसैले आफ्ना काका वा बडा बाबुकी स्वास्नीसित सहवास गर्यो भने त्यो आफ्नो काका बडा बाबुको बदनामी हो। तिनीहरूले आफ्नो पाप भोगन्, तिनीहरू निसन्तानै मरुन्। कसैले आफ्नो बुहारी वा भाउजूसँग सहवास गर्नु अशुद्धता हो, त्यसले आफ्ना दाजुभाइको बदनामी गरेको हो, तिनीहरू निसन्तानै मरुन्। परमेश्वर आफ्ना जनहरूको जीवनहरूका हरेक विवरणहरूमा पवित्रताको माग गर्नुभयो, विशेष गरेर यसले गर्नुपर्ने कुरा यौन सम्बन्धहरूसँग थियो। परमेश्वर आफन्तहरूसँगको यौन सम्बन्धको पूर्ण रूपमा मना गर्नुहुन्छ। यसपछि आगे हामी देख्छौँ पवित्रताको व्यवस्थाको निष्कर्ष। पद 22 भनिएको छ, यसकारण तिमीहरूले मेरा सबै विधि विधानहरू पालन गर्नु, नत्र त जुन देशमा म तिमीहरूलाई लैजानेछु त्यसले तिमीहरूलाई उक्लेर फ्याँकिदिनेछ, तिमीहरूलाई उकेलेर फ्याँकिदिनेछ। परमेश्वरले कनानीहरूलाई त्यस मुलुकबाट निकालिदिनुभयो किनभने तिनीहरूले यी भयानक पापहरूका अभ्यास गर्दथे। उहाँले इसरायलीहरूलाई चेतावनी दिनुहुन्छ कि यदि तिनीहरूले पनि उही किसिमका पाप गरे भने मुलुकबाट निकालिदिनुहुनेछ। परमेश्वर मानिसको मुख हेरी पक्षवाती हुनुहुन्न। के तपाईँलाई थाहा छ, परमेश्वरको आज्ञा पालन गर्ने तिनीहरूको असफलताले तिनीहरूलाई बाबेलमा बन्धुवा बनाइ ल्यायो। सुन्नुहोस् यो रेकर्डको 2 राजा 21:1, 2, 6 र 9 यहाँ भनिएको छ, मनुष्य राजगद्दी आरोहण गर्दा 12 वर्षका थिए औ तिनले 55 वर्ष यरुसलेममा राज्य गरे। तिनकी आमा हेप्सिबा थिइन्। इसरायलीहरूका पक्षमा भएर धपाउनु भएका जातिहरूका घिनलाग्दा चालहरूमा हिँडेर तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। तिनले आफ्नो छोरालाई आगोमा होम गरे, तिनले तन्त्र मन्त्र गरे, जोखन हेराए र भूत प्रेत र पिशाचहरू खेलाए। तिनले परमप्रभुको दृष्टिमा साह्रै खराबी गरे र उहाँलाई रिस उठाए। अनि मनुष्यले तिनीहरूलाई इसरायलको निम्ति निर्मूल गराएका जातिहरूले भन्दा पनि धेरै ज्यादा कुफतमा लगाए। यही नै कारण थियो तिनीहरूलाई त्यस मुलुकबाट बन्धुवा बनाएर बाबेलमा पठाउनु भएको। भनिएको छ पद 22, यसकारण तिमीहरूले मेरा सबै विधि विधानहरू पालन गर्नु, नत्र त जुन देशमा म तिमीहरूलाई लैजानेछु त्यसले तिमीहरूलाई उकेलेर फ्यालिदिनेछ। आगे पद 23 भनिएको छ, तिमीहरूका सामने मैले निकाल्न लागेका जातिको चालचलनमा तिमीहरू नहिँड्नु, किनकि तिनीहरूले यी सबै काम गरेका थिए, यसै कारण म तिमीहरूलाई घृणा गर्छु। आगे पद 24 भनिएको छ, तर मैले तिनीहरूलाई भनेको छु, तिमीहरूले तिनीहरूका देश अधिकार गर्न पाउनेछौ औ एक दूत र मह बग्ने देश म तिमीहरूलाई अलग गरिदिनेछु। तिमीहरूलाई अन्य मानिसहरूबाट अलग गर्ने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। यो देश मह र दूत भर्ने देश थियो। काठ निस्किने रुखहरूले त्यस मुलुकलाई ढाकेको थियो। तर तपाईँलाई थाहा छ पछिबाट के भयो। व्यवस्था 29:24-38 भन्छ, सबै जातिहरूले सोध्नेछन्, परमप्रभुले यस देशलाई किन यसो गर्नुभयो, यो भयानक क्रोध किन दन्कियो। तब मानिसहरूले भन्नेछन्, उहाँले तिनीहरूलाई मिश्रबाट ल्याउनु हुँदा तिनीहरूका पुर्खाहरूसँग बाँध्नु भएको करार तिनीहरूले त्यागेका थिए अनि तिनीहरूले नजानेका र उहाँले तिनीहरूलाई निरोध गर्नुभएका अन्य देवताहरूका सेवा र पूजा गरेका थिए। यसकारण परमप्रभुको क्रोध यस देशमाथि दन्कियो र यस पुस्तामा लेखेका सबै श्रापहरू यहाँ खनिए औ परमप्रभुले रिस र क्रोध र ठुलो कोपमा तिनीहरूका देशबाट उखेल्नुभयो। र अर्को देशमा फालिदिनु भयो, जस्तो आज भएको छ। आज त्यो देश प्राय उजाड स्थान छ। आगे पद 25 पदमा भनिएको छ, यसै कारण तिमीहरूले शुद्ध र अशुद्ध पशु पंक्षीहरूको भेद राख्नु, पृथ्वीमा भरेको मैले अशुद्ध ठहराएका पशु पंक्षी वा घस्रने प्राणीबाट तिमीहरूले आफैलाई अशुद्ध नबनाओ। परमेश्वरले आज्ञाहरूको पूर्ण दृष्टि गर्नुहुन्छ, जुन आफ्नो जातिलाई बेग्लै अलग्गै र पवित्र जन बनाउने थियो। पद 26 भनिएको छ, तिमीहरू मेरो निम्ति पवित्र हो, किनभने म परमप्रभु पवित्र छु, र तिमीहरू मेरै हुनलाई मैले तिमीहरूलाई अन्य मानिसहरूबाट अलग गरेर छुट्याएको छु। तिनीहरू त्यस मुलुकबाट बाहिर छन्, किनभने तिनीहरूले परमेश्वरको आज्ञा मानेनन्। तिनीहरू आफ्ना पवित्र परमेश्वर जस्तै पवित्र जातिहरू हुनु पर्दथ्यो। तर तपाईँ भन्नुहुँदो हो, तिनीहरू आफ्नो मुलुकमा छन् त। म तपाईँलाई भनौँ, तिनीहरूको हालत कस्तो छ अहिले? तिनीहरू हरेक समय समस्यामा छन्, कठिनाइहरूको महसुस गरिरहेका छन्। तिनीहरू केही आफ्नो मुलुकमा फर्किआए, तर तिनीहरू परमेश्वर कहाँ फर्किआएनन्। जब तिनीहरू परमेश्वर कहाँ फर्किआउनेछन्, जुन तिनीहरू कुनै दिन गर्नेछन्, तब त्यस मुलुकमा आशिष हुनेछ। मित्र, परमेश्वरले आफ्नो मन बदल्नु भएको छैन, यो हाम्रो निम्ति पाठ हुनुपर्दछ। परमेश्वर उच्च र अति नै पवित्र हुनुहुन्छ, र उहाँले पवित्रताको आफ्ना जनहरूबाट माग गर्नुहुन्छ। यही नै लेवीको पुस्तकको कुञ्जी हो। प्रभु हरेकलाई यो वास्तविकता बुझ्ने ज्ञान दिउन्।
प्रिय श्रोता, हामी तपाईँहरूको पत्रको बाटो हेरिरहेका छौँ, यसकारण आज नै हामीलाई इमेल वा पत्रद्वारा सम्पर्क गर्न हवस्। हामी तपाईँहरूलाई प्रार्थना गरिदिनेछौँ।
हाम्रो ठेगाना नेपालमा यस प्रकार छ, मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपन्देही लुम्बिनी नेपाल। मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपन्देही लुम्बिनी नेपाल।
अनि भारतमा कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी, जिपिओ बक्स नम्बर 87, सिलगढी 734401। कार्यक्रम मुक्ति कुमार विश्ववाणी, जिपिओ बक्स नम्बर 87, सिलगढी 734401।
हाम्रो इमेल ठेगाना neepalittb@radiovv.org, neepalittb@radiovv.org। प्रभुले तपाईँहरूलाई आशिष दिउन्।
I'll do.